तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार वैशाख 12 गते 2025। विषय संस्कार स्वर्ण पाठ प्रेरितहरूका कार्यहरू। प्रभु तपाईँले मलाई के गर्नुपर्छ? उत्तरदायी पढाई यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भए कहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पुजारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौँ। मेरा पवित्र दाजु भए दिदी बहिनीहरूलाई म भन्छु, तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हो। परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनु भयो अनि उहाँलाई प्रधान पुजारी बनाउनु भयो। येशू पनि मोसा जस्तै परमेश्वर प्रति विश्वासी हुनुहुन्थ्यो। मोसाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनुहुन्थ्यो। हरेक घर कुनै मानिसद्वारा बनाइन्छ, तर परमेश्वरले सबै थोक बनाउनु भयो। परमेश्वरको घरमा मोसा एउटा विश्वसनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्। तर परमेश्वरद्वारा सञ्चालित घरमा ख्रिस्त एउटा विश्वसनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हो। यदि हामी आफूमा भएको आशाप्रति निश्चिन्त र एर्गवित रहिरह्यौँ भने हामी परमेश्वरकै घर हो। आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने तिमीहरू हठधर्मी न। हामी सबै ख्रिस्टका सहभागी छौ। हामीले सुरुमा पाएको विश्वास अन्तसम्म थामिरह्यौ भने यो सत्य रहनेछ। बाइबलबाट भजन संग्रह। हे परमेश्वर, म माथि हेर्छु र तपाईँलाई प्रार्थना गर्छु। तपाईँ राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ। दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ। दासीहरू आफ्ना मालिकनीहरूमाथि भर पर्छन्। तर हामी परमप्रभु हाम्रा परमेश्वर माथि भर पर्छौ र उहाँबाट दया पर्खिरहन्छौ। गन्ती। यसकारण इसरायलका मानिसहरूले सिनै मरुभूमिबाट आफ्नो यात्रा सुरु गरे। यात्रीहरू पारान मरुभूमिमा आइपुग्दा त्यो बादल हरियो। गन्ती। जब मानिसहरूले परमप्रभु अघि एकदमै गनगनाउन थाले, परमप्रभु त्यो सुनेर उहाँ क्रोधित हुनुभयो र तिनीहरूको विरुद्धमा आगो पठाउनुभयो। अनि त्यस आगोले छाउनीको केही किनाराहरू पनि जलायो। मानिसहरूले मोसालाई सहायता मागे अनि मोसाले परमप्रभुको प्रार्थना गरेर आगो निभाए। इसरायलीहरूसँग रहेको विदेशीहरूको एउटा दलले मासु खान साह्रै इच्छा गरे। चाँडै सबै इसरायली मानिसहरूले पनि मासुको लागि गनगनाउन थाले। ती मानिसहरूले विलाप गरेर भने, हामीलाई मासु खानु कसले देला? परमप्रभुले मोसालाई भन्नुभयो, 70 जना बुढा प्रधानहरूलाई जम्मा अनि म तल आएर त्यहाँ तिमीसँग कुरा गर्नेछु। अनि मानिसहरूलाई भन, तिमीहरूले आफैलाई पवित्र बनाएर राख, भोलि तिमीहरूले मासु खानेछौ। तब मोसाले भने, अहिले मसी पैदल हिँड्ने 6,00,000 मानिसहरू छन् भनी तपाईँ भन्नुहुन्छ। म तिनीहरूलाई पुरै एक महिना मासु खान दिन्छु। कि सबै भेडा तथा बाख्राको बगाल तथा गाई गोरुको बथान मार्दा पनि तिनीहरूको निम्ति पर्याप्त हुन्छ र परमप्रभुले मोसालाई भन्नुभयो कि परमप्रभुको शक्ति सीमित छ, अब तिमीले देख्नेछौ मैले भनेको कुरो तिमीले पाउनेछौ कि छैनौ। यसकारण मोसा बाहिर आए अनि परमप्रभुले तिनलाई भन्नुभएको कुरा मानिसहरूलाई भने। परमप्रभुबाट बतास चल्न थाल्यो र समुद्रबाट बट्लाई चराहरू ल्याएर छाउनीको वरिपरि छरिदियो। हेर मेरो दासलाई, ऊ एकदम सफल हुनेछ, उनी एकदम मुख्य हुनेछ, भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्। युहन्ना जब यीशु हिँडिरहनु भएको थियो उहाँले एकजना अन्धो मान्छेलाई देख्नुभयो। त्यो मान्छे जन्मैदेखि अन्धा थियो। यीशुका चेलाहरूले सोधे, गुरुज्यू यो मान्छे जन्मैदेखि अन्धो हो, कसको पापले उसलाई अन्धा जन्मायो? उसको आफ्नै पाप वा उसको माता पिताको पाप? यीशुले उत्तर दिनुभयो, यो न त उसको न त उसकी माताको पाप हो जसले उसलाई अन्धा जन्माइन्। ऊ जन्मैदेखिको अन्धो हो ताकि उसलाई निको पारेर मानिसहरूलाई परमेश्वरको शक्ति देखाउन सकियोस्। अहिले जब दिनको समय छ हामीले उहाँको कामहरू गर्नु पर्छ जसले मलाई पठाउनु भयो। रात पर्न आँटेको छ अनि कसैले पनि राति काम गर्दैन। जब म संसारमा छु म संसारको ज्योति हो। यसो भनिसकेर यीशुले भुइँमा थुक्नुभयो र त्यसबाट केही माटोको हिलो बनाउनुभयो अनि यीशुले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो। यीशुले त्यस मानिसलाई भन्नुभयो, जाऊ सिलो आमाको तलाउमा गएर पखाल। सिलो आमको अर्थ हुन्छ पठाउनु। तब त्यो मानिस तलाउमा गयो र धोयो, अब ऊ देख्ने लायकको भयो। त्यसपछि मानिसहरूले त्यस मान्छेलाई फरिसीहरू कहाँ ल्याए। यो त्यही मानिस थियो जो पहिला अन्तो थियो। यीशुले धुलोको हिलो बनाएर त्यस मानिसको आँखा निको पारिदिनु भयो। जुन दिन यीशुले त्यस्तो काम गर्नुभयो त्यो दिन विश्रामको दिन थियो। फरिसीहरूले पनि त्यस मानिसलाई सोधे, कसरी तिमीले तिम्रो दृष्टि पायो? त्यस मानिसले उत्तर दियो, उहाँले दुलोको हिलो मेरो आँखामा राखिदिनु भयो, मैले मेरो आँखा पखाले र अब मैले देख्नु सके। कोही फरिसीहरूले भने, त्यस मानिसले विश्रामको दिन पालन गर्दैन, यसैले ऊ परमेश्वरबाट आएको हुन। अन्य मानिसहरूले भने, तर जो मानिस पापी छ उसले यस्तो चमत्कारहरू गर्न सक्दैन। ती यहुदीहरू आपसमा सहमत हुन सकेनन्। त्यस मानिसले उत्तर दियो, यो कस्तो अचम्भको कुरा हो, यीशु कहाँबाट आउनुभयो तपाईँहरू जान्नुहुन्न, तर उहाँले मेरो आँखालाई निको पारिदिनुभयो। हामी सबै जान्दछौँ कि परमेश्वरले पापीहरूको कुरा सुन्नुहुन्न, तर परमेश्वरले चाहे जस्तै गर्नुहुन्छ। यस्तो कहिले पनि सुनिएको थिएन कि कसैले एक जन्मेको अन्धा मानिसलाई दृष्टि दियो। त्यो मान्छे परमेश्वरबाट आएको हुनुपर्छ। यदि उनी परमेश्वरबाट नआएको भए उसले यस्तो कुनै कुरा गर्न सक्ने थिएनन्। लुका यहुदीहरूको अखमिरी रोटीको चाडको समय नजिक आइरहेका थियो। तिनीहरूको निस्तारको भोज गर्ने समय भएको थियो। यीशु र प्रेरितहरू टेबलको वरिपरि बढिरहेका थिए। तब तिनीहरू मध्येको चाहिँ सबैभन्दा महान होला भनी प्रेरितहरूले बहस गरे। तर येशूले तिनीहरूलाई भन्नुभयो, संसारका राजाहरूलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्छन्। जो मानिसहरू अधिकारमा छन् तिनीहरू आफैलाई जातिहरूको महासहायकहरू भनिनेछन्। तर तिमीहरू चाहिँ त्यस्तो नहुनु। तिमीहरूको माझमा जो महान छ ऊ सानो हुनु पर्छ, अनि ऊ जो नेता हो नोकर जस्तो हुनुपर्छ। को चाहिँ प्रमुख हुन जो टेबलमा बसिरहेको छ अथवा उहाँलाई सेवा पुर्याइरहेको छ। टेबलमा बस्ने मानिस चाहिँ ठुलो हो न, तर तिमीहरूको माझमा म नोकर जस्तै हो। रुमी, तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नुपर्छ, किनभने शासकहरूलाई अधिकार दिने परमेश्वर नै हुनुहुन्छ, अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्। जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन, तर जसले अनुचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्। शासकगण तिमीहरूलाई सहयोग गर्ने परमेश्वरका सेवक हुन्। एफिसी, यसर्थ मूर्ख नबन, सट्टामा प्रभुले तिमीलाई के गराउन चाहनुहुन्छ बुझ। आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनौ। प्रभुलाई आफ्नो हृदयमा सङ्गीत बनाऊ। सधैँ सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद दे। हाम्रो प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद दे। एक अर्कालाई मान्नु इच्छुक हो, किनकि तिमीहरू ख्रीष्टलाई आदर गर्छौ। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य, ईश्वर र मानिसको बीचमा रहेको वैज्ञानिक एकतालाई जीवन व्यवहारमा परिमार्जन गर्नुपर्दछ र ईश्वरको इच्छा विश्वव्यापी रूपमा हुनु पर्दछ। जसले ईश्वरको इच्छा वा ईश्वरीय विज्ञानको मागहरू जान्दछन् र तिनीहरूको पालन गर्दछ, ईर्ष्याको शत्रुताको सामना गर्दछ, र जसले परमेश्वरको आज्ञाकारितालाई इन्कार गर्छ प्रेमद्वारा अनुशासन दिन्छ। सबै भक्तिको तत्त्व ईश्वरीय प्रेमको प्रतिबिम्ब र प्रदर्शन, रोग निको पार्ने र पाप नष्ट गर्ने हो। हाम्रा मालिकले भन्नुभयो, यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर। एकको लक्ष्य, विश्वास भन्दा बाहिरको बिन्दु, सत्यको पाइला, स्वास्थ्य र पवित्रताको बाटो खोज्नु पर्छ। हामीले होरेब उचाइमा पुग्न प्रयास गर्नुपर्छ जहाँ ईश्वर प्रकट हुन्छ र सबै आध्यात्मिक भवनको कुना रुङ्गा शुद्धता हो। आत्माको बक्तिसमा शरीर सबै अशुद्धताहरूको शरीरलाई धुँदै हृदयमा शुद्धहरूले परमेश्वरलाई देख्छन् र आत्मिक जीवन र यसको प्रदर्शनको नजिक पुग्छन् भनेर सङ्केत गर्दछ। जब उहाँमा मानव तत्त्वले ईश्वरसँग सङ्घर्ष गर्यो, हाम्रो महान शिक्षाले भन्नुभयो, मेरो इच्छा होइन तर तपाईँको पूरा होस्, अर्थात् शरीरले होइन तर आत्माले ममा प्रतिनिधित्व गरून्। यो आध्यात्मिक प्रेमको नयाँ समझ हो। यसले ख्रीष्ट वा सत्यको लागि सबै दिन्छ। यसले आफ्ना शत्रुहरूलाई आशीर्वाद दिन्छ, बिरामीहरूलाई निको पार्छ, त्रुटिलाई बाहिर निकाल्छ। मरेकाहरूलाई अपराध र पापहरूबाट बिउताउँछ र गरिबहरूलाई सुसमाचार प्रचार गर्छ। नम्र हृदयमा मानव इच्छा शक्ति विज्ञान हुन, मानव इच्छा तथाकथित भौतिक इन्द्रियहरूको हो र यसको प्रयोग निन्दा गर्न सकिन्छ। बिरामीलाई निको हुन चाहनु क्रिस्चियन विज्ञानको मेटाफिजिकल अभ्यास होइन, तर सरासर पशु चुम्बकत्व हो। मानव इच्छा शक्तिले मानिसको अधिकार हनन गर्न सक्छ। यसले निरन्तर रूपमा दुष्प्रथा उत्पन्न गर्दछ र अस्तित्वको यथार्थवादमा कारक हुन। सत्य र शारीरिक इच्छा हुन ईश्वरीय शक्ति हो जसले रोगलाई भन्छ शान्ति स्थिर रहनुहोस्। इच्छा शक्ति सबै खराबी गर्न सक्षम छ। यसले बिरामीहरूलाई कहिले निको पार्न सक्दैन, किनकि यो अधर्मीहरूको प्रार्थना हो, जबकि भावनाहरूको अभ्यास आशा विश्वास प्रेम धर्मीहरूको प्रार्थना हो। इन्द्रियको सट्टा विज्ञानद्वारा नियन्त्रित यो प्रार्थनाले बिरामीहरूलाई निको पार्छ। धेरैले कल्पना गर्छन् कि क्रिस्चियन विज्ञानमा शारीरिक निको पार्ने घटनाले मानव दिमागको कार्यको एक चरण मात्र प्रस्तुत गर्दछ, जुन कार्यले केही अस्पष्ट तरिकाले रोगको उपचारमा परिणाम दिन्छ। यसको विपरीत क्रिस्चियन विज्ञानले तर्कसङ्गत रूपमा व्याख्या गर्दछ कि अन्य सबै रोग विज्ञान विधिहरू पदार्थमा मानव विश्वासको फल हो, कार्यमा विश्वास आत्माको होइन तर शारीरिक दिमागको फल हो जसले विज्ञानलाई उपज दिनुपर्दछ। क्रिस्चियन विज्ञानको भौतिक निको पार्ने परिणामहरू अब येशूको समयमा ईश्वरीय सिद्धान्तको सञ्चालनबाट पाइन्छ। जस अघि पाप र रोगले मानव चेतनामा आफ्नो वास्तविकता गुमाउँछन् र प्राकृतिक रूपमा र आवश्यक रूपमा अन्धकारले प्रकाश र पापलाई स्थान दिन्छ सुधार, अब त्यसबेला यी शक्तिशाली कामहरू अलौकिक हुन तर परम प्राकृतिक छन्। तिनीहरू इम्मानुएलको चिन्ह हुन् वा परमेश्वर हामीसँग एक ईश्वरीय प्रभाव जुन मानव चेतनामा सबै उपस्थित हुन्छ र आफैलाई दोहोर्याउँछ पहिले नै प्रतिज्ञा गरिएको थियो। कैदीहरूलाई मुक्तिको प्रचार गर्न, अर्थको र अन्धाहरूलाई दृष्टि पुनः प्राप्ति, चोट लागेका तिनीहरूलाई स्वतन्त्रतामा सेट गर्न, हाम्रो स्वर्गीय पिता ईश्वरीय प्रेम, सबै मानिसहरूले हाम्रो मालिक र उहाँका प्रेरितहरूको उदाहरण पछ्याउन र उहाँको व्यक्तित्वको उपासना मात्र होइन भनेर माग गर्दछ। यो दुःखको कुरा हो कि ईश्वरीय सेवा भन्ने वाक्यांश सामान्यतया दैनिक कर्मको सट्टा सार्वजनिक पूजाको अर्थमा आएको छ। उहाँको उत्कृष्ट उदाहरण हामी सबैको मुक्तिको लागि थियो, तर उहाँले गर्नुभएका कामहरू गरेर र अरूलाई गर्न सिकाउनुभयो। निको पार्ने उहाँको उद्देश्य स्वास्थ्य पुनर्स्थापना गर्नु मात्र थिएन, तर उहाँको ईश्वरीय सिद्धान्त प्रदर्शन गर्नु थियो। उहाँले भन्नुभएको र गर्नुभएका सबै कुराहरूमा उहाँ सत्य र प्रेमद्वारा परमेश्वरबाट प्रेरित हुनुभयो। उहाँका सताउनेहरूको मनसाय घमण्ड, ईर्ष्या, क्रूरता र बदला थियो। शारीरिक येशूमा प्रहार गरिएको थियो, तर ईश्वरीय सिद्धान्त प्रेममा लक्षित थियो जसले तिनीहरूको कामुकतालाई हप्कायो। येशु निस्वार्थी हुनुहुन्थ्यो, उसको आध्यात्मिकताले उसलाई संवेदनाबाट अलग गर्यो र स्वार्थी भौतिकवादीले उसलाई घृणा गर्न दियो, तर यही आध्यात्मिकताले येशुलाई बिरामीहरूलाई निको पार्न खराबी हटाउन र मरेकाहरूलाई जीवित पार्न सक्षम बनायो। किनकि मानव निर्मित प्रणालीहरूले मानिस बिरामी र बेकार हुन्छ, दुःख भोग्छ र मर्छ भन्ने कुरामा जोड दिन्छ। सबै कुरा परमेश्वरको नियमहरूसँग मेल खान्छ कि हामीले यसलाई विश्वास गर्ने, कि हामीले त्यस्तो अख्तियारलाई विश्वास गर्ने हो जसले पूर्णतासँग सम्बन्धित परमेश्वरको आत्मिक आज्ञालाई अस्वीकार गर्छ, जुन अधिकार येशूले झुटो साबित गर्नुभयो। उहाँले बाबाको इच्छा पूरा गर्नुभयो। उसले भौतिक नियम भनिने कुराको अवहेलनामा रोग निको पार्नुभयो, तर परमेश्वरको नियम मनको नियम अनुसार। जसरी पावलले पुरानो दिनहरूमा अविश्वासीहरूको बारेमा सोधेका थिए, त्यसरी नै वर्तमान समयका रबीहरूले हाम्रो निको पार्ने र शिक्षाको बारेमा सोध्छन्, कानुन भङ्ग गरेर। तपाईँले परमेश्वरको अपमान गर्नुहुन्छ, यद्यपि हामीसँग सुसमाचार छ र हाम्रो मालिकले यसको विपरीत निको पारेर भौतिक व्यवस्थालाई रद्द गर्नुभयो। हामी मास्टरको उदाहरण पछ्याउन प्रस्ताव गर्छौ। हामीले भौतिक नियमलाई आध्यात्मिक नियमको अधीनमा राख्नु पर्छ। क्रिस्चियन विज्ञानका दुई आवश्यक बुँदाहरू हुन्, किन जीवन न त मानिस मर्छ र त्यो रोगको लेखक परमेश्वर हुनुहुन्न। येशूका अनुयायी बनाउँदा उहाँका सबै तरिकामा उहाँको अनुकरण गर्न र उहाँका शक्तिशाली कामहरूको अनुकरण गर्न कहिले सिक्नेछन्। ती धर्मी मानिसको सहित प्राप्त गर्नेहरूले खुसी साथ उनको पवित्र करियरलाई विकृत सैद्धान्तिक मञ्चमा परिणत गर्थे। आजका क्रिस्चियनहरूले त्यो करियरको अझ व्यावहारिक आयात लिन सक्छन्। यो सम्भव छ, हो। यो प्रत्येक बच्चा, पुरुष र महिलाको कर्तव्य र विशेषाधिकार हो। यही हदसम्म सत्य र जीवन, स्वास्थ्य र पवित्रताको प्रदर्शनद्वारा मास्टरको उदाहरण अनुसरण गर्न। क्रिस्चियन विज्ञानको दावीलाई आग्रह गर्दा मैले कुनै असम्भव कुरा सोधिन। दौड़को उत्थानको लागि मनले यो गर्न सक्छ भन्ने तथ्यको पिता हो, किनकि मनले अशुद्धताको सट्टा शुद्धता, कमजोरीको सट्टा बल र रोगको सट्टा स्वास्थ्य दिन सक्छ। सत्य सम्पूर्ण प्रणालीमा एक वैकल्पिक हो र यसलाई हरेक सेतु सम्पूर्ण बनाउन सक्छ। तपाईँको इच्छा स्वर्गमा जस्तै पृथ्वीमा पूरा होस्। हामीलाई जान्न सक्षम बनाउनुहोस् जसरी स्वर्गमा त्यस्तै पृथ्वीमा ईश्वर सर्वशक्तिमान सर्वोच्च हुनुहुन्छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आओस्, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाइ वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने। प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।